यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ भने अन्य चारजना बेपत्ता भएका छन्। आज बिहान माथिबाट खसेको पहिरोले घर पुर्दा मृत्यु भएका 28 वर्षीय उमाकला नेपाली, 48 वर्षीय माया नेपाली, 30 वर्षीय दीपक नेपाली, 60 वर्षीय सानी नेपाली र 9 वर्षीय विवश नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। 16 वर्षीय मनिषा नेपालीलाई भने जीवित उद्धार गरी उपचारका लागि पोखरा पठाइएको छ। माथिबाट निरन्तर पहिरो खसिरहेकाले बेपत्ताहरूको खोजी कार्यमा कठिनाई भइरहेको पनि प्रहरीले जनाएको छ। स्याङ्जाकै कालीगण्डकीमा पहिरोमा पुरेर एक युवकको मृत्यु भएको छ। 3 दिनदेखिको लगातार वर्षाको कारण घरमाथिबाट खसेको पहिरोमा परि स्याङ्जाको कालीगण्डकी गाउँपालिका 4 गौतम टोलका 18 वर्षीय कृष्ण नेपालीको मृत्यु भएको हो। निरन्तर वर्षाको कारण केही दिनदेखि लगातार अवरूद्ध हुँदै सञ्चालनमा आएको नारायणगढ़ मुगलिन सड़क खण्डको 4 किलोमा फेरि पहिरो खसेसँगै सड़क अवरूद्ध भएको छ। इच्छा कामना गाउँपालिका वडा नम्बर 6 स्थित 4 किलोमा गैराती पुनः पहिरो खसेसँगै सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचार गरिरहेका 2 जना संक्रमितको एकै दिन आज मृत्यु भएको छ। मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलवस्तुका पुरूष रहेका छन्। सल्यानमा स्वास्थ्य कर्मी सहित 4 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल पशु पंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा 1 जना स्वास्थ्य कर्मी सहित 4 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जिल्लाको शारदा नगरपालिकाका 49 जनाको स्वाब परीक्षण गर्दा स्वास्थ्य कर्मी सहित 4 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बाँकेमा आज थप 19 जना कोरोना संक्रमित निको भए डिस्चार्ज भएका छन्। यो सँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या 1356 पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। बाँकेमा बिरामी निको हुने दर 79.67% रहेको पनि बताइएको छ। उत्तरी चीन सीमाना अनुगमनमा गएको नेपाली टोलीले चीनसँग सीमा जोड़िएको 11 नम्बर सीमा स्तम्भ फेला पारेको छ। उक्त सीमा स्तम्भ 2019 सालमा दुई देशको सीमानामा गाडिएको थियो। करिब 58 वर्षपछि नेपाली टोलीले उक्त सीमा स्तम्भ भेटेको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिनुभएको छ। हुम्लाको लाप्चा नाकामा चीनले सीमा मिचेर नेपाली भूमिमा 11 भवन निर्माण गरेको कुरा बाहिरिएपछि गत आइतबार हुम्लाका प्रमुख जिल्ला अधिकारी गिरीसहित 31 सदस्यीय टोली सीमा अनुगमनका लागि त्यसतर्फ गएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ भ्याकेसन छोटो विश्राम।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पराजित भए पनि सत्ता नछाड्ने बताउनु भएको छ। राष्ट्रपति भवन व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले हुलाकबाट हुने मतदानमा आफ्नो असन्तुष्टि रहेको बताउँदै आगामी निर्वाचनको परिणाम सर्वोच्च अदालतबाट छिनुफानो हुने अवस्था आउन सक्ने बताउनुभयो। अमेरिकाका धेरै राज्यहरूले कोरोना भाइरसको संक्रमणबाट जोगिन घर घरबाटै हुलाकबाट मत दिने व्यवस्था गर्न लागेपछि ट्रम्पले आपत्ति जनाउँदै आउनु भएको छ। सरकारी पक्षसँग शान्ति सम्झौता गरेर मूलधारको राजनीतिमा फर्कने तयारीमा रहेको अफगानिस्तानको विद्रोही तालिबानी समूहले पछिल्लो समय आक्रामक कार्यवाहीलाई पनि तीव्रता दिइरहेको समाचार छ। सो समूहले देशको दक्षिणी भागस्थित सुरक्षा जाँच चौकीमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 28 सुरक्षाकर्मी मारिएका छन्। अफगानिस्तानको दक्षिणी रुजगान प्रान्तका राज्यपालले आत्मसमर्पण गरेका 28 सुरक्षाकर्मीलाई पछि तालिबानी समूहले गोली हानेर मारेको दावी गरे पनि तालिबानी समूहले भने आफूले आत्मसमर्पणका लागि गरेको आग्रह अस्वीकार भएपछि सो घटना भएको जिकिर गरेको छ। अमेरिकाको लुइसभिल्ला शहरमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि नागरिक समाजको कर्फ्यू अवज्ञा आन्दोलन जारी रहेको छ। स्थानीय अस्पतालमा काम गर्ने 26 वर्षीय स्वास्थ्यकर्मी ब्रिन्युआ टेलरको हत्या आरोप लागेका प्रहरी अधिकृतलाई आरोपबाट मुक्त गर्ने सम्बन्धमा त्यहाँको न्यायालयबाट भएको आदेशको विरोधमा हजारौं जनता सड़कमा उत्रेपछि सरकार शहरमा कर्फ्यू लगाउन बाध्य भएको थियो। स्थानीय प्रशासनले लगातार नागरिकलाई आन्दोलनबाट पछि हट्न गरेको आग्रहको व्यवस्था गर्दै हिजो भएको वृहत प्रदर्शनमा दुई प्रहरी अधिकृतमाथि गोली प्रहार भएको र उनीहरूको अवस्था गम्भीर रहेको बताएको छ। नाइजेरियाको कोगी राज्यको व्यस्त सड़कमा पेट्रोल ट्याङ्करमा आगो लागेर भएको घटनामा कम्तीमा 23 जनाको मृत्यु भएको छ। तेल बोकेको ट्याङ्कर अनियन्त्रित हुँदा सड़कमा गुडिरहेका केही सवारी साधनलाई ठक्कर दिएर पल्टेको र त्यसपछि ट्याङ्करमा आगो लागेको बताएको छ। सो घटनामा मृत्यु भएका मध्ये ट्याङ्करले ठक्कर दिएको कारण दुर्घटनामा परेका सवारी साधनमा सवार व्यक्तिहरू धेरै परेको बताएको छ। र उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा पर्ने समुद्रमा एक दक्षिण कोरियाका उच्च अधिकारीको उत्तर कोरियाको सेनाले गोली हानेर हत्या गरेको समाचार छ। दक्षिण कोरियाको सरकारी स्रोतले मत्स्य विभागमा काम गर्ने आफ्ना नागरिक सानो डुंगामा सवार भएर गस्तीमा गइरहेका बेला उत्तर कोरियाका सेनाले उनलाई गोली हानेर नियन्त्रणमा लिएको र पछि तेल छर्केर जिउँदै जलाएको दावी गरेको छ। बाह्य विश्वसँग अलग जस्तै रहेको उत्तर कोरियाले उसको सीमा क्षेत्रमा आउने जो कोहीलाई देख्ने बित्तिकै गोली हान्ने नीति लिएको भए पनि पछिल्लो घटनाका बारे भने कुनै प्रतिक्रिया जनाएको छैन। यसको साथै 1 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार बुलेटिन 2 बजे अंग्रेजी र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।